यो रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरू हुने नेपालीको महान पर्व बडा दशैं आजदेखि शुरू भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन धूमधामका साथ मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घट स्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिको अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि एव अर्थात जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा रोप्ने पनि भनिन्छ। एव अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज एव रोपण गरी दुर्गालाई चढ़ाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ। जमरामा जौ बाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद डाक्टर रामचन्द्र गौतमले बताउनुभयो। कुल परम्परा अनुसार कसैले अन्न पनि जौसितै रोप्ने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ। यसैबीच आजको दिन विधिपूर्वक घट अर्थात घड़ा स्थापना गरी त्यही घड़ामाथि शक्ति स्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घट स्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ। आज घट स्थापनाको साइत बिहान 11:46 रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले समय अनुकूल आफूलाई रूपान्तरण गर्नुपर्ने बताउनु भएको छ। नेपाल प्रहरीको 66 स्थापना दिवसका अवसरमा हिजो प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले निष्पक्ष अनुसन्धानले पीड़ितलाई न्याय दिलाउनुका साथै दण्डहीनताको अन्त्य हुने भएकाले कुनै स्वार्थ र शक्तिबाट प्रभावित नभई अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री देउवाले नेपाल प्रहरीको संस्थागत विकासका लागि सरकार तयार रहेको पनि बताउनुभयो। समारोहमा गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरीलाई आधुनिकीकरण गर्दै साधन स्रोत सम्पन्न बनाउनेतर्फ सरकार संवेदनशील रहेको बताउनुभयो। नेकपा माओवादी केन्द्रको हिजो बसेको स्थायी कमिटिको बैठकले 3 मन्त्री र 1 राज्यमन्त्रीको नाम टुंगो लगाएको छ। बैठकले पार्टीका तर्फबाट देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वर गहतराज मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको नेता देव गुरूङले जानकारी दिनुभयो। नेपाली कंग्रेसका पूर्व महामन्त्री प्रकाश मानसिंहले पार्टीको 14 महाधिवेशनमा आफूले केन्द्रीय सभापतिमा उम्मेद्वारी दिने बताउनु भएको छ। कांग्रेस नागार्जुन नगर समितिले काठमाण्डुमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा पूर्व महामन्त्री सिंहले कांग्रेसको आसन्न 14 महाधिवेशनमा आफूले सभापति पदमा उम्मेद्वारी दिने पुनः बताउनु भएको हो। उहाँले नेता पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको धारणा व्यक्त गर्दै नेताहरूले कार्यकर्ताको अपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी पनि गर्नुभयो। प्रदेश नम्बर 2 का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश 2 को प्रदेशसभाबाट हिजो विश्वासको मत प्राप्त गर्नुभएको छ। सत्तारूढ़ दल जनता समाजवादी पार्टी नेपाल औपचारिक रूपमा विभाजन भएपछि मुख्यमन्त्रीले संविधानको धारा 88 को 2 अनुसार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको हो। मुख्यमन्त्रीको पक्षमा 77 र विपक्षमा 23 जनाले हस्ताक्षर गर्नुभएपछि मुख्यमन्त्री राउतले 2/3 मतले विश्वासको मत प्राप्त गर्नुभएको हो। मुख्यमन्त्रीले राख्नु भएको विश्वासको मतमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरूले समर्थन गर्नुभएको छ। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासँग नेपालका लागि भारतीय राजदूत विनय मोहन पात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा हिजो भएको भेटमा उहाँहरूबीच नेपाल भारत बीचका द्विपक्षीय सम्बन्धबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा आगामी सातादेखि आपूर्ति हुने कोरोना विरूद्धको कोविशील्ड खोपको विषयमा समेत छलफल भएको थियो। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले मुलुकको परराष्ट्र नीति आन्तरिक राजनीतिमा निर्भर रहने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा हिजो आयोजित बधाई तथा शुभकामना बैठकमा परराष्ट्र मन्त्री खड्काले कूटनीतिमा सन्तुलन कायम गर्न सक्नुपर्नेमा जोड़ दिनुभयो। परराष्ट्र मन्त्री खड्काले एमसीसी लगायतका विषय दलबीचको सहमतिका आधारमा छिनोफानो हुने पनि स्पष्ट गर्नुभयो। देशभरबाट 15,465 नमूनाको परीक्षण गर्दा हिजो थप 1,043 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार काठमाडौँ उपत्यकामा मात्रै हिजो 440 जनामा संक्रमण पुष्टि भएकोमा भक्तपुरका 35, ललितपुरका 61 र काठमाडौँका 344 जना रहेका छन्। त्यस्तै 891 जना संक्रमण मुक्त हिजो भएका छन् भने कोरोना संक्रमणबाट हिजो 12 जनाको मृत्यु भएको छ। चाडपर्वका बेला यात्रा गर्दा किनमेल गर्दा कोरोना संक्रमणको जोखिम उच्च भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डमा हेलचक्राई नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः आग्रह गरेको छ। कोरोना भाइरसको संक्रमणका कारण विगत 6 महिनादेखि बन्द रहेको कैलालीको मुख्य पर्यटकीय गन्तव्य टीकापुर पार्क खुल्ला गरिएको छ। बागमती प्रदेश सरकारले आगामी 24 गते प्रदेशसभाको हिउँदी अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। प्रदेश सरकारको हिजो बसेको मन्त्री परिषद बैठकले प्रदेशसभाको हिउँदी अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। मन्त्री परिषद बैठकले असोज 24 गते आइतबार दिउँसो 3 बजेका लागि प्रदेशसभाको बैठक बोलाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले जानकारी दिनुभयो। कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हैजा फैलिएको आशंका गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको अनुगमन टोलीले बिरामीको लक्षण र संक्रमणको अवस्था हेर्दा हैजा फैलिएको आशंका गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अरियालले मन्त्रालय मातहतका सबै निकायलाई डिजिटल फ्रेमवर्क अवधारणाभित्र रहेर काम गर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा हिजो बसेको उच्च व्यवस्थापन समितिको बैठकमा सचिव डाक्टर अरियालले सूचना प्रविधि मैत्री ढंगबाट काम कार्यवाही गर्न मातहतका निकायहरूलाई निर्देशन दिनुभएको हो। कोशी करिडोर 220 केवी प्रसारण लाइन आयोजना अन्तर्गत पहिलो चरणको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। पहिलो चरण अन्तर्गत सुनसरीको इनरूवाबाट तेह्रथुमको बसन्तपुर बानेश्वर हुँदै संखुवासभाको तुम्लिङटारसम्मको 200 केवी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकतर्फ मात्र तार तान्ने कार्य सम्पन्न भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दुई आयोगका छुट्टा छुट्टै प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र आदिवासी जनजाति आयोगको आर्थिक वर्ष 2077-78 वार्षिक प्रतिवेदन पेश भएको हो। र काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाड़ामा वृद्धि भएको छ। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले हिजो काठमाडौँ उपत्यका सहित बागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाड़ा वृद्धि गरेको हो। बागमती प्रदेशमा 13 जिल्ला छन्। काठमाडौँ उपत्यका बाहिरको हकमा 23% भाड़ा वृद्धि गरेको बागमती प्रदेश सरकारले काठमाडौँ उपत्यकामा भने किलोमिटरका आधारमा भाड़ा बढ़ाएको हो। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।